مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم سامعین، آج کی راؤنڈ ٹیبل کے ساتھ شہناز عزیز حاضر ہے، پروڈیوسر ہماری فائزہ بخاری ہیں اور انجینئر ہیں پیٹر ہنٹلی۔ آج ہمارا ایک بڑا اہم موضوع ہے اور میں چاہوں گی کہ ہمارے سامعین اسے غور سے سنیں، کیونکہ میڈیکل سے متعلق موضوعات خاص طور پر ان لوگوں کے لیے بہت مفید ثابت ہوتے ہیں جو دور دراز علاقوں میں رہتے ہیں اور ان کی رسائی جدید سہولتوں تک نہیں ہوتی۔ تو آج ایسا ہی ایک موضوع ہے کہ تھیلیسیمیا کے مریض بچوں کے لیے ہم کیا کر سکتے ہیں۔
آج بھی جب بھی اس کو بلڈ لگتا ہے اور جب اس کے بعد اوقات ہوتا ہے کہ آج بھی جو ہے وین نہیں مل پاتی ہے، اور جب اس کو ایک سوئی لگ رہی ہوتی ہے وہ بچے کے اس پہ تو شاید بعد میں لگتی ہے کہ پہلے ماں باپ کے دل پہ آ کے پہنے لگتی ہے۔
وہ ایکچولی مجھے نا تھیلیسیمیا ہے، اور ہر مہینے آپ جیسے انکل آنٹی خون دیتے ہیں اور میری مدد کرتے ہیں۔
مجھے نہیں پتا تھا کہ وہ واپس نہیں آئے گا۔
لندن میں بون میرو ٹرانسپلانٹ کے دوران انتقال ہوا تھا، ہم نے وہیں اس کو دفنایا، اس کے جنازے پہ ایک عہد کیا تھا کہ اس مرض کو پاکستان سے ختم کرنا اور ان بچوں کو سہولت دینی جو پیدا ہو گئے۔
تو سمین تھیلیسیمیا ایک ایسا مرض ہے جس کا شکار ہونے والے بچوں کو عمر بھر خون چڑھانے کی ضرورت ہوتی ہے، اور ظاہر ہے کہ پاکستان میں بہرحال اب صورتحال بہت ہی بہتر ہوئی ہے اور اس میں بہت بڑا ہاتھ ان اداروں کا ہے جو کہ بچوں کو خون کی مفت فراہمی میں کام کر رہے ہیں، لیکن کچھ پیش رفت علاج میں بھی ہوئی ہے۔ اس کے علاوہ بون میرو ٹرانسپلانٹ جو ہے وہ بھی اس کا ایک طریقہ ہے اس مرض سے نجات پانے کا، لیکن بہرحال یہ ایک طبی مسئلہ ہے اور بہتر ہے کہ ہم اسے اپنے ماہرین کوئی بات کرنے دیں۔ اس بارے میں سننے والوں سے میں یہ کہوں گی کہ اگر آپ ہمارے ان ماہرین سے بات کرنا چاہیں یا کوئی سوال پوچھنا چاہیں تو 0800-777-7785 پر مفت کال کریں، یہ ہمارا ٹول فری نمبر ہے۔ میں آپ سے ایک درخواست یہ بھی کروں گی کہ فائزہ ہماری پروڈیوسر ہیں، اپنے سوال آپ انہیں فوری طور پر لکھوا دیجیے، کیونکہ کئی دفعہ جب ہم آپ کو انتظار کرتے ہیں بلکہ اکثر ایسا ہوتا ہے کہ آپ کے فون جو ہیں ڈسکنیکٹ ہو جاتے ہیں۔ تو اصل بات یہ ہے کہ آپ کا سوال جو ہے اس کا جواب ہم اپنے ماہرین سے دیں۔ تو میں تعارف کروا دوں، تین ہمارے ساتھ ہیں اس وقت تھیلیسیمیا سے متعلق، دو ڈاکٹرز اور ایک سوشل ورکر۔ ڈاکٹر ثاقب اقبال صاحب جو ہیں وہ عمیر ثنا فاؤنڈیشن سے تعلق ہے ان کا، یہ دو بچے جو تھے ان کے بھائی ڈاکٹر کاشف کے ہیں اور ان لوگوں نے مل کے یہ سینٹر قائم کیا ہے۔ ان دونوں بچوں کو تھیلیسیمیا تھا اور انہیں کے لیے ایک طرح سے اس سے بہتر کیا طریقہ ہو سکتا ہے اپنے بچوں کے لیے کچھ کرنے کا کہ باقی لاکھوں کروڑوں بچوں کو علاج کی سہولت فراہم کی جائے۔ ڈاکٹر ارم حسن جو ہیں وہ کئی سال سے کاشف اقبال تھیلیسیمیا فاؤنڈیشن میں کام کر رہی ہیں، گو کہ ان کی مہارت جو ہے دوسرے شعبے میں ہے، لیکن ایک دفعہ جب یہ وہاں گئیں تو کچھ بچوں سے انسیت کی وجہ سے، اور ایک جو مشن تھا ہے بہت ہی اچھا بچوں کو صحت مند رکھنے کا، تو یہ اسی کے ساتھ کام کرتی رہی۔ سرفراز جعفری صاحب جو ہیں ہم ان سے کانٹیکٹ کرنے کی کوشش کر رہے ہیں، وہ نہیں ہیں، لیکن جاوید قائم علی ہمارے ساتھ ہیں۔ جاوید صاحب برسوں سے تھیلیسیمیا کے مریضوں کے لیے کام کر رہے ہیں، سوشل ورکر ہیں، بہت کچھ جانتے ہیں، کیونکہ یہی ہوتا ہے کہ جب آپ اس طرح کام کرتے ہیں تو آپ کو مرض کے بارے میں بہت سی معلومات ہو جاتی ہیں۔ میں شروع کرنا چاہوں گی ڈاکٹر ثاقب اقبال صاحب سے۔ ڈاکٹر صاحب مختصراً پہلے تو آپ یہ ہمیں بتائیے کہ تھیلیسیمیا جو ہے وہ کیا ہے، اور تھوڑی بہت معلومات جو ہماری ہیں وہ میں یہ نہیں چاہوں گی کہ اس وقت آپ سے پوچھوں، کیونکہ موروثی یہ مرض ہے اور پہلی بات جو والدین کو بتانے کی ہے کہ یہ جو شادیاں ہوتی ہیں خاص طور پہ کزن میرجز، اس کا نتیجہ ہوتا ہے۔ تو کیا اب آپ تھوڑا سا بتائیے، پھر کچھ سوالات ہیں سننے والوں کے میرے پاس۔
بسم اللہ الرحمن الرحیم، آپ کا بہت شکریہ، وائس آف امریکہ کا بہت شکریہ، آپ کی ٹیم کا بہت شکریہ۔ میں خوش آمدید کہتا ہوں جاوید صاحب کو، جنہوں نے اپنی زندگی اس مقصد کے لیے لگا دی۔ میں خوش آمدید ہوں ڈاکٹر ایرم کو اور کاشف اقبال صاحب کو، جنہوں نے نہ صرف اپنے بچے کے لیے پوری زندگی لگا دی بلکہ اپنے بچے کو ہر بچے میں دیکھا، اور جس محبت اور جس خلوص سے یہ ادارے کام کر رہے ہیں، برانی بلڈ بینک اور کاشف اقبال کنسینے سے،
جی
آج ہم چاہتے ہیں کہ نہ صرف امریکہ میں بلکہ پوری دنیا میں پتہ لگے کہ ماشاءاللہ کتنے بھلے اور سلجھے گئے اور کتنے پیارے لوگ موجود ہیں اس ملک میں.
تحقیق
کروں گا, میرا ڈاکٹر ثاقب بھی ہے اور کاشف اقبال.
جی کاشف اقبال آپ کے بھائی ہیں اور آپ ڈاکٹر ثاقب ہیں نا؟
جی جی امریکہ میں جو ہوتے ہیں جو ہیمیٹولوجسٹ ہیں,
جی ہاں جی
انہیں کے بچے تھے اور ثاقب انصاری میرا نام ہے. اچھا تھیلیسیمیا جس نے آپ نے بنیادی طور پہ بتایا کہ ماں اور باپ دونوں اگر کیریئر ہوں, کیریئر سے مراد ہے اگر دونوں کے اندر یہ اثرات موجود ہیں, دونوں کے اندر یہ وہ جینیات یا وہ جینیٹکس موجود ہیں کہ دونوں کی ڈیفیکٹڈ جین
جی
بچے میں ٹرانسفر ہو گئی تو 25% چانس ہے کہ ہر پریگنسی میں 25% اس بات کا ڈر ہے, خوف ہے کہ آنے والے بچے تھیلیسیمیا ہوگا. اب تک امیسنا فاؤنڈیشن کو 5,000 کے قریب پیٹ میں بچے چیک.
ڈاکٹر صاحب کہیں کہیں سے آپ کی آواز کٹ رہی ہے, تھوڑا سا آپ ٹیلی فون کا اپنے رخ بدل کے دیکھ سکتے ہیں کہ شاید ہمیں بہتر لائن ملے, کیونکہ اس میں مس نہیں جاتی کوئی کریں ہم.
آپ مجھے بتائیے گا اگر آواز صاف.
اب بہتر ہے. جی جی جی
جی ہم نے یہ امیسنا فاؤنڈیشن نے گزشتہ 12 سے 14 سال میں کوئی 5,000 کے قریب کوریونک بلڈ سیمپل مطلب ماں کے پیٹ میں بچوں کے ٹیشو ٹیسٹ کیے,
جی
جن سے ماں باپ کو تھیلیسیمیا مائنر تھا, جن کے پہلے سے تھیلیسیمیا کا بچہ موجود تھا, اور کوئی 1,200-1,300 کے قریب بچوں کو تھیلیسیمیا میجر تھا جن کا اسقاط حمل کیا گیا اور ان بچوں کو پیدا ہونے سے روکا گیا, جبکہ 3,500 کے قریب سے اتنے بچے پیدا ہوئے.
جی
تو ان 5,000 خاندانوں میں جہاں ہم نے یہ پروسیجر کیا تو یہ پہلا تو یہ اس بات کی نشانی ہے جو آپ نے بہت صحیح ابھی تجزیہ کیا, کیونکہ تجزیہ سے عام طور پہ ذاتیت میں کہ اس پہ بیک یا ہر چیز کو خراب بہت برا دکھایا جاتا ہے, جبکہ آپ نے بہت مناسب اور بہت ہی درست تعلیم حاصل کر کے اور ایک چیز کی تحقیق کر کے تجزیہ کیا کہ جن اداروں کے آپ نے نام لیے ان کی دن رات محنت کی وجہ سے آج ملک میں یہ بہتری ہے کہ 5,000 گھروں میں پہلے سی بی ایس کیا گیا, پھر بچے پیدا ہوئے اور ان میں سے 12,500 بچوں اور 1,250 بچوں کو پیدا ہونے سے بچایا گیا. تو یہ اس بات کی ڈیفینیشن ہے کہ کس طرح سے ان ماں باپ پہ جن میں یہ صلاحیت موجود ہے جو تھیلیسیمیا مائنر ہے, پاکستان میں کوئی 7% آف پاپولیشن کو تھیلیسیمیا مائنر ہے, 7% آدمیوں کو, اس حساب سے کوئی 1 کروڑ آدمی کو تھیلیسیمیا مائنر ہے.
جی
1 کروڑ آدمی کو تھیلیسیمیا یا عورت کو, مرد اور عورت کو ملا کے ہے, جبکہ آبادی ہماری کو 20 کروڑ کی ہے. ان کی اگر آپس میں شادی ہوگی, ضروری نہیں کہ کزن میرج ہو, آپس میں بھی شادی ہوگی
جی
تو دیر از رسک کہ بچے کو میجر ہوگا, جبکہ اگر فیملی میں کریں گے تو کچھ ریسرچ پیپر جو ہم نے بھی پبلش کیے اور ہمارے دوستوں نے بھی کیے انٹرنیشنل جرنلز میں, اس میں ہم نے یہ دکھایا کہ 30% چانس ہو جاتا ہے انٹر فیملی میرج اور کزن میرج کے بعد تھیلیسیمیا ہونے کا, 7% چانس ہے تھیلیسیمیا ہونے کا اگر عام کمیونٹی میں بھی جا کے شادی کی جائے.
تو ڈاکٹر صاحب میں یہاں پہ تھوڑا سا یہاں پہ ایک سوال اور ڈاکٹر ارم سے میں کرنا چاہوں گی, اور میں یہ چاہوں گی کہ ہم اپنے مختصر رکھیں کیونکہ سوالات آپ لوگوں کے لیے بہت سارے ہیں جو کہ ان لوگوں کے ہیں جن کی غالباً رسائی نہیں ہے علاج تک, تو میں آپ سے پوچھنا چاہوں گی. ڈاکٹر ارم حسن میں آپ سے یہ پوچھوں گی, جیسے کہ ابھی ڈاکٹر صاحب نے تفصیل بتائی تو اس میں اس کا کس حد تک امکان ہے کہ فرض کریں جیسے کہ آپ نے بتایا کہ اگر ماں باپ دونوں مائنر ہوں تو تھیلیسیمیا میجر ہو سکتا ہے بچہ, لیکن اگر یہ کنڈیشن نہ ہو تو اس مرض کے کوئی, یعنی یہ ایک ایسا بلڈ ڈس آرڈر ہے کہ کوئی اور وجہ نہیں ہو سکتی اس کی سوائے کزن میرجز کے یا دونوں کے تھیلیسیمیا مائنر ہونے کی. ڈاکٹر
جی السلام علیکم.
جی وعلیکم السلام.
مجھے چانس دینے کا کہ میں بھی کچھ اویئرنیس سے اور اس کارج شہر میں کچھ کام کر سکوں. آپ کا سوال یہ ہے کہ تھیلیسیمیا مائنر کے علاوہ کوئی اور طریقہ ہو اس مرض کے پھیلنے کا؟ تو نہیں, یہ بالکل بھی نہیں ہے. اس میں سب سے امپورٹنٹ بات یہی ہے کہ ہمیں جو ہے پری میریٹل ٹیسٹ کرنا ہے کہ ہمیں دو مائنرز کی شادی آپس میں روکنی ہے, جو دونوں کیریئرز ہیں نا وہ دونوں آپس میں شادی نہیں کریں. تو ہم بہت آسانی سے اس پھیلتے ہوئے مرض پہ تھیلیسیمیا میجر کے اوپر جو ہے وہ کنٹرول پا سکتے ہیں. اتنا ایزی اس کا جو ہے نا وہ مطلب ایک طرح سے روک تھام بہت آسان ہے کہ ہم ایک ایکسٹینڈیڈ فیملی اسکریننگ کریں کہ کسی بھی فیملی میں اگر کوئی تھیلیسیمیا میجر کا بچہ پیدا ہو جاتا ہے تو اس کے ماں باپ ڈیفینیٹلی دونوں مائنرز ہوں گے. تو اس ماں کے سارے جو میٹرنل ریلیشنز ہیں اور جو اس کے باپ کے سارے بھائی بہن جو امیڈیٹ ریلیشنز ہیں, سب کی ایکسٹینڈیڈ سب کی اسکریننگ کریں کہ ان میں سے کون کون سے مائنر ہیں. جو جو مائنر ہیں جو غیر شادی شدہ ہیں آپ بالکل اس کو 100% جس سے بھی وہ شادی کریں بغیر ٹیسٹ کے نہیں کریں کہ مائنر سے شادی نہ ہو. اور دوسرا جو لوگ نارمل آ رہے ہیں ان کے لیے کوئی پرابلم نہیں ہے, اور جو شادی شدہ ہیں وہ اپنے بچوں کے بھی ٹیسٹ کروائیں, کیونکہ ظاہر ہے اگر وہ مائنر ہیں تو انہوں نے ڈیفینیٹلی اپنے کسی نہ کسی بچے میں وہ مائنر کا جو کیریئر چیز ہے وہ ٹرانسفر کیا ہوگا, تو آپ ان جو بچے مائنر ہیں ان کی پھر آگے شادی کے وقت ٹیسٹ کروائیں. اس طرح بہت ایزی پروسیجر ہے جس سے ہم مسئلہ سینئر میجر کی جو اسپریڈ ہے ہم روک سکتے ہیں.
تو یہ ٹیسٹ ہوتا کیا ہے ڈاکٹر ارم؟ نہیں ٹیسٹ کیا ہوتا ہے جس ٹیسٹ کا ذکر کر رہی ہیں آپ ڈاکٹر ارم, یہ ٹیسٹ کیا ہوتا ہے, کس طرح ہوتا ہے یہ ٹیسٹ جو ہوتا ہے؟
جو سمپل سی بی سی آپ کہیں جو سمپل کمپلیٹ بلڈ پکچر ہوتی ہے اکثر لوگ کرواتے ہیں, اور زیادہ تر اس میں نا تھوڑا سا گائناکولوجسٹ اور پیڈیاٹریشن کے اوپر بھی بہت ایک ذمہ داری ہے کہ ان کو نا گھر سننے کی نو ہاؤ ہونی چاہیے, کیونکہ جتنی بھی جو بھی حاملہ خواتین جاتی ہیں ان کا انداز بھی سی بی سی تو ہوتا ہی ہے کہ وہ دیکھنے کے لیے کہ خون کی کمی تو نہیں ہے تو پھر فوراً سے علاج شروع ہو جائے, کیونکہ سی بی سی ہوتی ہے تو اس میں کچھ پیرامیٹرز ہوتے ہیں, ایم سی وی ہوتا ہے, ایم سی ایچ ہوتا ہے, ان کی ویلیوز ہوتی ہیں, جیسے 75 ایم سی وی ہے اور ایم سی ایچ 25 ہے, اگر ان سے کم آ رہا ہے تو آپ کو ایک شک ہوتا ہے, آئی بی پی تھوڑے ریز ہوتے ہیں, تو ایک آپ کے من ایک سسپیکٹ آپ کہہ سکتے ہیں کہ ہاں یہ مائنر ہو سکتا ہے. سی بی سی جو بھی پروفیشنل ڈاکٹرز ہیں وہ سی بی سی دیکھ کے فوراً پہچان جاتے ہیں. تو میرا خیال سے اب تو اتنی زیادہ اویئرنیس ہو گئی ہے کہ بہت سارے گائناکولوجسٹ اور یہ پیڈیاٹریشین بھی سمجھ جاتے, تو فوراً وہ لوگ ایچ بی الیکٹروفوریسس سجیسٹ کرتے ہیں.
اچھا
ایچ بی الیکٹروفوریسس میں فوراً آ جاتا ہے کہ آپ کا ہیموگلوبن ایس کے لیول پرسسٹ کر رہا ہے, جو کہ نارملی نہیں پرسسٹ کرتا, کہ یوزلی 6 منتھس سے یہ چیز ڈائگنوز ہو جاتی ہے, تو بچے کی کنڈیشن سے بھی آپ کافی وقت تک اندازہ لگا لیتے ہیں, کیونکہ بچہ بیمار ہو جاتا ہے, اس کی ایچ بی بہت ڈراپ ہو جاتی ہے, تو 6 to 7 منتھس کی میں زیادہ کروں پچھلے 4-5 منتھس سے بھی ڈائگنوز ہو جاتے ہیں. تو ایچ بی الیکٹروفوریسس ایک چھوٹا سا ٹیسٹ ہے, وہ بھی صرف ان لوگوں کا ہوگا جن کے سی بی سی میں کچھ پیرامیٹر اوپر نیچے ہوتے ہیں. تو یہ سارے ڈاکٹرز اگر اسی طرح اسی لیول پہ ہی اس کو روک لیں تو یہ ہمارے لیے بہت بڑا فائدہ ہو جائے گا. ایک تھری مائنر اسکریننگ اور ایک یہ کہ سی بی سی سے جن جن کا ہو رہا ہے اور جو بھی سسٹر جو رہے ہیں ان کا فوراً اسی وقت ایچ بی الیکٹروفوریسس کرایا جائے, اور اگر کوئی ایک فیملی میں میجر ڈائگنوز ہو جاتا ہے تو بس کی پوری فیملی جو ہے ساری امیڈیٹ ایڈیشن سب کا ٹیسٹ ہے.
ٹھیک ہے, تو میں یہاں پہ
شادی مائنر سے نہیں ہے
جی, تو اس میں اب میں میرا خیال ہے ڈاکٹر جاوید قائم علی صاحب سے بات کروں, گو کہ وہ ڈاکٹر نہیں ہے لیکن ایک طویل تجربہ ہے انہیں مریضوں کے اور خاندانوں کے ساتھ کام کرنے کا, تو تھوڑا سا پہلے تو آپ اپنی آرگنائزیشن کے بارے میں بتائیے قائم علی صاحب.
جی السلام علیکم.
جی وعلیکم السلام.
بہت شکریہ جو آپ نے اس پروگرام کو کیا.
میں آپ سب کا شکریہ ادا کروں گی, آپ نے وقت نکالا, سب نے آپ مصروف لوگ ہیں ہمارے پروگرام میں آنے کا. جی
ماشاء اللہ, میں تو کیا بتاؤں, ماشاء اللہ ڈاکٹر صاحب بیٹھے ہیں, ڈاکٹر ثاقب انصاری جو ہیں وہ ہمارے لیے قابل احترام ہیں. بہرحال اصل میں یہ مرض جو ہے یہ صحیح بتایا ہے ڈاکٹر صاحب نے کہ یہ جینیٹک پرابلم ہے, یہ فیملیز کے اندر ہی ہوتا ہے. ہم نے اپنا سینٹر آج سے تقریباً 25 سال پہلے ایسے ہی اسٹارٹ کیا تھا,
یعنی برہانی سینٹر جو ہے آپ کا.
جی
برہانی سینٹر.
جی جی برہانی بلڈ بینک اینڈ تھیلیسیمیا سینٹر.
جی جی جی.
اس وقت ہمارے پاس چند ایک بچے تھے جنہیں ہم جو ہے وہ خون دے دیا کرتے تھے اور چڑھا دیا کرتے تھے, مطلب ایک سمپل سے طریقے سے کام کرتے تھے, لیکن آخر دھیرے دھیرے جا کے ہم نے کہا کہ نہیں اس کو باقاعدہ طریقے سے جو ہے کام کیا جائے. پھر ہم نے سینٹر کا آغاز کیا, آپ نے اس کا پورا سسٹم جو ہے اس کو دیکھتے ہوئے ہم نے اس کو بنایا, اور اس کے بعد جو ہے ہم نے رجسٹریشن کی باقاعدہ, اور تقریباً 250 کے قریب ہمارے پاس رجسٹرڈ بچے ہیں جنہیں بلڈ ٹرانسفیوژن کے ساتھ ساتھ ان کی جو ہے آئرن چیلیشن تھراپی بھی ہمیں کرنی پڑتی ہے. اس لیے کہ بلڈ بیسیکلی فولاد ہے, اور جسم کے اندر بار 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 جب بلڈ جائے گا تو فولاد بڑھتا ہے.
جی
جسم کے اندر خدا کی طرف سے جو ہر چیز جو ہے تناسب سے ہے, اگر فولاد بڑھتا ہے تو پھر وہ کمپلیکیشنز بڑھتے ہیں. تو اس فولاد کو نکالنے کے لیے کچھ انجیکشنز کے ذریعے ہیں جو کہ اسکن میں لگائے جاتے ہیں, یا کچھ اورل اب آ گئی ہیں ٹیبلٹس, اس کو لیا جائے تو اس کو یورین کے ذریعے جو ہے وہ اخراج ہوتا ہے اس کا فولاد کا. یہ بہت ضروری ہے, اگر یہ نہیں کرتے ہیں تو بچے کا نشو و نما میں بہت فرق آتا ہے, ان کے ہائٹ میں, ان کے کلر میں, ان کے چہرے پہ, ان کے بہت سارے پرابلمز آتے ہیں. تو یہ بھی ایک بہت بڑا مسئلہ ہے, اور یہ ایک مہنگا ترین مطلب ہے کہ علاج ہے. اور ہم اپنے سینٹر میں جو ہے بچوں میں ब्लड ट्रांसफ्यूजन के साथ साथ उनकी आयरन सोल्यूशन भी करते हैं, उनकी लेबोरेटरीज वगैरह भी बराबर मुतवातिर होती रहती है कि किसके क्या प्रॉब्लम्स आ रहे हैं, किस तरह प्रॉब्लम्स आ रहे हैं, उनको रेक्टिफिकेशन दिया जाता है कि नहीं इस तरह नहीं होना चाहिए सारी चीज़ों को। तो ये एक सिलसिला है, इसमें हम बस चल रहे हैं। जहाँ तक मैं समझता हूँ, मेरी बात तो ये है कि ये हम इस तरह के इदारे जो हैं ये काम कर रहे हैं। बेसिकली ये इदारों का काम नहीं है, ये स्टेट का काम होता है। इससे पहले की हुकूमतों में जो कुछ नहीं हुआ, मुझे लगता है शायद किस हुकूमत में ये चीज़ें बदल जाएं, अल्लाह करे कि बदल जाएं, ताकि अच्छी से अच्छी सहूलत जो है लोगों को, इन बच्चों को फराहम की जा सके।
बहुत शुक्रिया। अब मैं कुछ सवालात पूछना चाहूंगी। अब मैं डॉक्टर काशिफ से बल्कि पूछूंगी। डॉक्टर साहब, हमने ये पोस्ट किया था अपने फेसबुक पर, तो आमिर सुहेल ने लिखा है कि मेरे दो भांजों को थैलेसीमिया है, लेकिन इनको ब्लड नहीं चढ़ाया जाता, अभी उन्हें सिर्फ हाइड्रा 500 mg कैप्सूल्स दी जा रही हैं। तो क्या बड़े होने के बाद उन्हें ब्लड की जरूरत होगी, ब्लड चढ़ाने की, या नहीं?
ये हमें मुझसे आपने सवाल किया।
जी हाँ, मैंने काशिफ साहब आपसे किया। जी
अच्छा, इसमें मैं पहले माजा चाहूंगा कि कंफ्यूजन पे कंफ्यूजन, काशिफ मेरे भाई है जो अमेरिका में मसाके बनता रही है।
अच्छा जी अब मैं समझ गई। जी
अच्छा, देखिए अल्लाह के हुक्म से कोई आज से 14 साल पहले एक रिसर्च आई थी जो फ्रांस में हुई थी अल्जीरिया के बच्चों पे, और उन्होंने वहाँ पे 7 बच्चों को आइडिया दी थी, उनको ब्लड लगना बंद हो गया था, एक कम हो गया था। उसको देखते हुए पहली रिसर्च हमने 2004 में डिजाइन की, उसको फेज 1 स्टडी कहते हैं
जी।
और उसमें हमने 23 बच्चों को आइडिया की दवा दी पहली बार पाकिस्तान में। फिर हमने उसमें कुछ कामयाबी देखी तो फेज 2 स्टडी, फिर फेज 3 स्टडी, और तमाम स्टडी पीडियाट्रिक जर्नल ऑफ हेमेटोलॉजी ऑनकोलॉजी डैलस USA से पब्लिश होता है, इंटरनेशनल जर्नल है
जी,
और बहुत ही ऑथेंटिक जर्नल है। उसने पब्लिश की, यूरोपियन जर्नल ऑफ हेमेटोलॉजी ने पब्लिश की, हेमेटोलॉजी का ने पब्लिश की, ब्लड जर्नल है हेमेटोलॉजी का, उसने भी हमने पब्लिश किया। रिसेंटली नेचर अमेरिका का एक बहुत टॉप मोस्ट जर्नल है, उसने भी हमने अपने तहकीकी जर्नल तहकीकी मुकाले पेश किए और उसको पब्लिश किया और खूब इंटरनेशनली एक्सेप्ट किया गया। तो अल्हम्दुलिल्लाह उमैसना फाउंडेशन और हमारी टीम ने नेशनल इंस्टीट्यूट ऑफ ब्लड डिजीज के साथ मिलकर ये एक काम किया, जिसका नतीजा ये निकला है कि सखमुस भाई में कोई 10,000 के करीब ये बच्चे दवा ले रहे हैं, जिनमें से कोई 3,000 से 4,500 बच्चे ऐसे इनको ब्लड नहीं लग रहा।
तो ये महंगी दवा है या सस्ती है, काबिले इस्तेमाल
है? सस्ती दवा है, पहले 10-15-20 रुपए की मिलती थी, आजकल 25-30 रुपए की रोजाना की हो गई है।
अच्छा,
मगर उसके बावजूद अगर पूरे महीने का देखें तो $7 per month की कॉस्ट आ रही है, $10 per month की कॉस्ट आ रही है।
तो मैं ये सवाल इसलिए पूछा साकिब साहब के, एक अभी अभी कॉल की है हमारे एक कॉलर ने जो कि बाजोड़ एजेंसी में है, फैजुर रहमान साहब, उन्होंने ये कहा है कि उनके 2 नवासों को या पोतों को थैलीसीमिया है और उनके इलाज पर तकरीबन 1 करोड़ रुपए खर्च हो चुके हैं, तो हुकूमत क्यों नहीं ये टेस्ट मुफ्त करवाती और हुकूमत क्यों नहीं ये जिम्मेदारी उठाती है इलाज मुआलजे की, और खासतौर पर कॉलेज के लेवल पर इसको एक वो कंपल्सरी क्यों नहीं करार दिया जाता? आपको अंदाजा है ना कि बाजोड़ जो है कबायली इलाका है और वहाँ पर उस तरह की सहूलतें नहीं है जैसी हमें बड़े शहरों में नजर आती हैं।
देखिए मैं आपसे बात कहूंगा थोड़ा सा, मतलब मैं इससे बहुत दिल चाहता है, मैंने बहुत काम भी किया, रिसर्च भी की है, मगर जावेद भाई इसका जवाब दें, मुझसे आप बोन मैरो ट्रांसप्लांट की बात करिएगा और फिर हाइड्रिया के मजीद जो फायदे हैं उस पर जो साइंटिफिक बातें हैं पेशेंट्स की
जी,
वो मैं कर लेता हूँ। और जावेद भाई ये जो हुकूमती मसाइल हैं, मैं सिर्फ जल्दी से आपको इसका जवाब भी दे देता हूँ। हुकूमत ने हम लोगों के प्रेशर में आके खर्चे तो करने शुरू किए, मगर वो ऑर्गेनाइज या प्लानिंग के साथ नहीं हो रहे। हुकूमतें अब तीनों चारों सूबों में खर्चा कर रही हैं,
अच्छा,
मगर वो ऑर्गेनाइज वे में नहीं कर रही है। अगर ये बुरहानी और काशिफ इकबाल और उमैर सना इन इदारों को साथ लेके चलें तो शायद बहुत तेजी से फायदा हो। जावेद भाई प्लीज आप इससे बात करें।
मैं जरूर पूछूं, लेकिन साकिब साहब मैं ये पूछूंगी आपसे कि थोड़ा सा, क्योंकि बहरहाल हम सबकी अपनी अपनी जो एक कहानी होती है, कहानी के हमारी जिंदगियां जो होती हैं वो लोगों के दिल पर बड़ा असर करती हैं, और इन बच्चों की तो अपनी आवाज़ें जो हैं सबसे बड़ी अपील होती हैं। थोड़ा सा अगर आप बताएं कि ये जो आपके भाई, यानी आपके तो भतीजा और भतीजी थे, तो किस तरह क्या हुआ था, मुख्तसर अगर बताएं।
इसमें इनको वाइट तीन तरह के सेल होते हैं, वाइट सेल, रेड सेल और प्लेटलेट
जी।
उमेर को वाइट सेल का डिसऑर्डर था, उसके वाइट सेल्स काम नहीं करते थे,
और उनका भाभी मेरी पीएचडी है जेनेटिक्स में मेडिकल यूनिवर्सिटी कैनेडा से और साइंटिस्ट हैं। उनका बोन मैरो दिया गया क्योंकि उसका कोई भाई बहन नहीं था बोन मैरो ट्रांसप्लांट करने के लिए। मैं क्योंकि उसका 50% मैच ट्रांसप्लांट मदर के साथ नया नया तजुर्बा हो रहा था नॉर्थ कैरोलिना में और कामयाब ना हो सका और मैं हमारे साथ छोड़ गए। अब इस तरह को एक और लिवर की डिजीज है जिसको स्टोरेज डिसऑर्डर कहते हैं लिपिड स्टोरेज डिसऑर्डर वो था और सना भी 3.5 साल की उम्र में हमारा साथ छोड़ गई। चुनाचे इन दोनों मियाँ बीवी ने ये तय किया काशुभाई ने और अंबर अपी ने कि ठीक है उमैर सना तो नहीं है और अब हर बच्चे को हमें जो भी हम कर सकते हैं मतलब तो मामला क्या कि ये है कि लाख के करीब मरीज है हम एक हद तक मरीज ले सकते हैं 500-1000 इससे ज्यादा नहीं मगर इन दोनों का कहना ये कि जो मरीज आए मना मत करो।
अच्छा।
और ट्रीटमेंट दो और पैसे किसी से मत मांगो हम देंगे पैसे ऐसे किसी से कहने या मांगने की जरूरत नहीं।
बहुत ही नेक काम है ये
नियतों को कबूल करें।
बिल्कुल तो इसकी जो ट्रांसप्लांट की आपने बात की बेन मैरो के इरम आप मुझे ये बताइए कि ये किस हद तक कामयाब रहता है क्योंकि अभी दो ऐसे हुए इन्होंने डॉक्टर साकिब ने कहा कि क्योंकि इब्तदाई स्टेज में था जो बेन मैरो का ट्रांसप्लांट था तो कामयाब नहीं हुआ लेकिन अभी हम जब आवाज़ सुन रहे थे आपके जो सेंटर के फाउंडर हैं इकबाल साहब उन्होंने भी ये कहा कि उनके बच्चे का इंग्लैंड में उसकी सर्जरी हुई मगर वो भी कामयाब नहीं हो सकी तो इसकी क्या वजह किस हद तक यानी क्या रेशो है कामयाबी का।
देखिए बोन मैरो ट्रांसप्लांट एक बहुत ही जदीद मतलब डेवलपिंग एक तरह से ट्रीटमेंट है इसकी सबसे इम्पोर्टेंट चीज तो ये है कि जिसका जो सक्सेस रेट है वो मैं साथ शमसी उनके साथ एक और होते हैं वो लोग ज्यादा अच्छे से बताएंगे क्योंकि मेरे अपने नॉलेज में 5-6 बच्चे ऐसे हैं जिन्होंने बोन मैरो ट्रांसप्लांट करवाया है और माशाल्लाह वो लोग नॉर्मल लाइफ गुजार रहे हैं। और सबसे बड़ी चीज इसमें ये होती है कि को मॉर्बिड जैसे ना कि अगर आपको बोन मैरो ट्रांसप्लांट करवाना है तो आप खुदा हाजा आपको हेपेटाइटिस नहीं हो फिर दूसरा चीज है कि एज 5 ईयर्स से पहले मुहाजिर की आइडियल एज जो होती है दूसरा आपको जो बोन मैरो ट्रांसप्लांट के लिए मैचिंग जो होती है HLA-1 वगैरह जो एक जब इसके लिए डॉक्टर साकिब अंसारी आपको ज्यादा बता सकते हैं तो ये सब चीजें जो है आपको कि आपको मैच सही से मिले आपका एज सही हो दूसरा ये कि स्क्रीन का साइज सही हो आपकी कोई और प्रॉब्लम नहीं हो को मॉडल नहीं हो या आपको हेपेटाइटिस नहीं हुआ हो या कोई और ट्रांसफ्यूजन रिलेटेड डिजीज वगैरह नहीं हुई हो और सबसे इम्पोर्टेंट चीज आपकी बॉडी में आयरन लेवल बहुत कंट्रोल रहना चाहिए जैसे कि आपने इकबाल सर की बात की हमारे इकबाल सर इनके जो बेटे थे काशिफ इसकी जो आयरन लेवल थी वो इस पक्ष 10 to 11,000 थी जो कि बहुत ज्यादा होती है नॉर्मल हम लोग जैसे हम लोग नॉर्मल लोग हैं हम लोगों में 100 to 200 इतनी होगी आयरन लेकिन जो बच्चे थैलेसीमिया के होते हैं रेगुलर ट्रांसफ्यूजन की वजह से ना इनकी आयरन जो है वो कम अज कम 2000 भी अगर होती है तो उसको भी हम लोग कहते हैं कि चलो फिर भी कंसिडरेबल है कि इन लोगों को बेचारों को ब्लड लग रहा है फिर भी हम लोगों का जो आयरन है हम लोग कोशिश करते हैं कि 1000 तक इनकी केराटिन रहे तो वो लोगों की आयरन चलेशन बहुत अच्छी रखते हैं जैसे ओरल ट्रीटमेंट्स भी हैं इंजेक्शन भी हैं इनको हम दोनों को ड्यूअल भी चला सकते हैं कॉम्बिनेशन थेरेपी भी कर सकते हैं तो इन लोगों की आयरन भी बहुत कंट्रोल होनी चाहिए तो ये सारी चीजें अगर नॉर्मलाइज हुई हो आयरन भी कंट्रोल में हो कोई हेपेटाइटिस वगैरह का प्रॉब्लम नहीं हो स्किन लेवल की साइजेस नॉर्मल हो एज 5 ईयर्स अंडर हो और मैच बहुत अच्छा आपको मिल जाए जैसे जो बोन मैरो ट्रांसप्लांट के लिए आपकी कोई इमीडिएट रिलेशन हो जैसे आपकी सबसे इम्पोर्टेंट चीज आपके अपने जो सिबलिंग हो भाई या बहन तो इस तरह के अगर सारे फैक्टर्स फेवरेबल होते हैं तो बोन मैरो ट्रांसप्लांट बहुत कामयाब भी है। सबसे इम्पोर्टेंट चीज जो हमारे यहाँ इसको रोकती है वो होती है कॉस्ट इसकी कॉस्ट बहुत ज्यादा आती है और हमारे तो ज्यादातर जितने भी रिसीवर्स आते हैं ये लोग बहुत पुअर एरिया से आते हैं लो इनकम वाले होते हैं तो ये लोग जो इंसुलेशन और ट्रांसफ्यूजन और आने जाने के किराए यही अफोर्ड कर लेना सब बड़ी बात है तो ये कि इसको अगर हम लोग गवर्नमेंट लेवल पे इंट्रोड्यूस करें गवर्नमेंट इसको स्पॉन्सर करे बोन मैरो ट्रांसप्लांट को कि जो जो बच्चे अच्छे फेवरेबल कंडीशन में है इसको अगर हमें ये स्पॉन्सरशिप मिल जाए गवर्नमेंट से तो ये बहुत ही अच्छा एक ट्रीटमेंट है जिससे हम बच्चे को एक सारी उम्र की परेशानी से बचा सकते हैं।
अच्छा इसमें खर्चा कितना आता है इरम असल बात तो ये है इस पे कितना खर्चा आता है इस पे ट्रांसप्लांट पे
50-70 lakh तो होगा पर ट्रांसप्लांट पे डेफिनेटली लेकिन मैं इतना शोर नहीं बल्कि साथ ही ज्यादा सही बताएंगे लेकिन 50-70 lakh डेफिनेटली इतना होगा.
तो डॉक्टर काशिफ, आप ये सवाल याद रखिएगा, लेकिन मैं एक अब एक दो और खत पढ़ना चाहती हूँ, बल्कि फेसबुक के मैसेजेस. रिजवान गुरमानी साहब ने मुझे बताया था कि हम कोट अद्दू में अल शिफा थैलीसीमिया सेंटर चला रहे हैं, जहाँ हम जुनूबी पंजाब के 370 मरीज बच्चों को मुफ्त खून और माहिर अमराज जो हैं डॉक्टर उमर बलोच उनका मुफ्त चेकअप करते हैं, और सैकड़ों किलोमीटर का सफर करके बच्चे को लेकर लोग यहाँ पर आते हैं. तो हम बड़ी मुबारकबाद देंगे रिजवान साहब, हम आपको कोशिश कर रहे हैं फायजा आपको मिलाने की. तारिक चुगताई साहब ने कसूर से फ़ोन करके चुनिया कसूर से पूछा था कि, बल्कि ये इनका मशवरा था, और जैसा कि डॉक्टर साकिब ने कहा, मैं ये चाहूँगी कि इसका जवाब हमारे जावेद साहब दें कि निका नामे में ये शेख होनी चाहिए कि पहले थैलीसीमिया का टेस्ट ज़रूर करवाया जाए निकाह से पहले. क्या आप लोग सोशल वर्कर्स की हैसियत से कभी आप लोगों ने इन तमाम चीज़ों पे किसी सरकारी अहलकार से बात की, जावेद साहब? जावेद साहब,
ये कहूँगा
जी
के हमारी एक एसोसिएशन है सिंध अपने फेडरेशन ऑफ पाकिस्तान, थैलीसीमिया फेडरेशन ऑफ पाकिस्तान, इसके अलावा सिंध चैप्टर्स के जो हमारे 8 सेंटर्स कराची में हैं और इतने ही सेंटर्स जो है वो इंटीरियर के अंदर भी, हमने मिलकर जो है एक पूरी कंप्लीट एक डिटेल बनाई और उसको जो है पार्लियामेंट, सिंध पार्लियामेंट ने भी मतलब है कि पास किया उस लॉ को, और सेनेट ने भी पास किया है कि भाई दो शादियां उसी वक्त होंगी इन कपल्स की जब इनके सर्टिफिकेट मौजूद हों निकाह खा के सामने. तो आया ये कैरियर तो नहीं है, ये माइनर तो नहीं है, अगर कैरियर है माइनर है तो इनका निकाह नहीं होगा. निकाह पढ़ाने वाले के लिए भी सजा रखी गई है, 50,000 का जुर्माना है, 6 महीने की कैद है. ये कानून बन चुके हैं,
लेकिन
सिंध में बन चुका है, पंजाब में बन चुके हैं, लेकिन इम्प्लीमेंटेशन के अंदर जो प्रॉब्लम आ रहे हैं जिसकी वजह से ये मसले हैं. तो ये कि ये ऐसा नहीं है कि हम लोग जो है सेंटर चला रहे हैं तो सिर्फ ये फोन ही लगा रहे हैं, नहीं, हमें और भी बहुत सी चीजें देखनी होती, जैसे कि अभी बताया आपको आयरन चिलेशन थेरेपी भी करनी है, उन बच्चों की हर चीज देखनी है. तो साथ साथ हमने ये भी किया हुआ है कि नहीं, इस कानून को जो है जितना जल्द हो सके इम्प्लीमेंट किया जाए ताकि ऐसी शादियों को रोका जाए. जब ऐसी शादियां रुकेगी तो अल्टीमेटली इन बच्चों की पैदाइश ही नहीं रहेगी. ये फैमिलीज आपस में जो शादियां हैं, यह इत्तेफाकन भी ऐसा होता है कि बंदा जो है वो कैरियर है और जिससे वो शादी कर रहा है इत्तेफाक से वो भी कैरियर है. तो ये टेस्ट अगर हो जाए और इसके सर्टिफिकेट मौजूद, और ये टेस्ट इतना कोई मसला नहीं है, इसका बहुत ईजी टेस्ट है, एचबी इलेक्ट्रोफोरेसिस का टेस्ट है, आम हर सेंटर में मौजूद है, हमारे यहाँ भी है, और भी जितने सेंटर काम करें सबके पास है ये मशीन है, सब ये टेस्ट करते हैं. क्योंकि हम अपने जितने भी बच्चे हैं उनकी इमीडिएट फैमिलीज का जो है वो टेस्ट करना जरूरी है, और हम कर रहे हैं इसलिए कि यही एक तरीका है काउंसलिंग करने का या अवेयरनेस पैदा करने का लोगों में. इसी तरह जब हम इंस्टीट्यूट वगैरह जाते हैं, कॉलेजेस में जाते हैं या जहां भी जाते हैं, तो हम इस चीज के लिए भी खास उनसे एक लेक्चर होते हैं कि भाई देखें ये शादियां आपस में रोकनी लाजमी है. आपको नहीं पता, आप नॉर्मल हैं, आपने अगर कैरियर है तो भी आप नॉर्मल हैं. मेजर जो बच्चा है बर्थ रेट 25% आती है एक कपल की, जब उसका बच्चा मतलब अगर आपस में 2 महीने शादी करते हैं तो 25% जो है वो मेजर बच्चा पैदा होने के चांसेस बन जाते हैं. सिलसिले में फिर ये है कि आप परेशानी रहते हैं, या तो ये है कि फिर आप उसको 120 दिन के पहले पहले जो है उसका सीवीएस टेस्ट करवा लें, अगर बच्चा है मेजर है तो फिर उसको अबॉर्ट करवाएं. इससे सब चीजों से बचने से बेहतर यही है कि भाई आप शादी ही ना करें. ये सब काम हो रहे हैं, लेकिन इसके अल्लाह ताला उम्मीद है ये बहुत जल्द इम्प्लीमेंट भी हो जाएगा ये कानून.
मैं यहाँ पे बल्कि मैं पहले तो डॉक्टर इरम का शुक्रिया अदा करूँ कि उन्होंने कुछ मुझे लोगों से मेरा कांटेक्ट कराया जो कि वालदैन थे ऐसे बच्चों के जो थैलीसीमिया में मुब्तला हैं. तो उनमें से एक आचर साहब हैं. मुझे हमेशा ऐसा लगता है कि पाकिस्तान में जब हम बीमारियों की बात करते हैं तो उनमें बहुत सी इश्यूज़ जो हैं समाजी भी सामने आ जाती हैं, कुछ सोशल सतह पर, कुछ नाखानगी के सबब, कई वजूहात से लोग जो है ना आते ही नहीं जो जो चीजें मुमकिन है. तो ये आचर साहब ने एक मसले की निशानदेही की है, हम लोग वो सुनते हैं.
उनका बाप मेरा बाप भाई है, उनकी माँ मेरी माँ, दोनों बहनें, से बड़े भी दो थे वो भी आपस में इसी तरह ही थे, दादा दादी वो भी इसी तरह ही थे,
अच्छा
कजन वो भी मतलब ये कि चचा मामा ऐसे ही बस. अभी इनको ही मतलब ये जाहिर हुआ, पहले तो हम रहते थे गाँव में देहात में, पता नहीं था, तो 2-3 बच्चियां ऐसे फोत हो चुकी हैं लाइलमी की वजह से. उनको कराची में जो हम आए ना मैडम 93 में, جب ہم نے ٹیسٹ کرایا بچیوں کا تو پتا چلا کہ ان کو بلڈ لگے گا تو یہ زندہ رہ سکتے ہیں, نہیں تو نہیں. ویسے ہم تو دوا کبھی کیا سیرپ کبھی جو ڈاکٹر لکھتے تھے جس طرح ہم ان کو کھلاتے تھے تو وہ ان کا بلڈ ختم ہو جاتا تھا, فوت ہو جاتے تھے. ابھی پھر جب ان کو وہ اپنا ڈائگنوسٹ ہوا کہ بھائی یہ تھیلیسیمیا ہے سوا بلڈ کے نہیں زندہ رہ سکتے, تو پھر ہم نے ایک تو بچی میری حسینی میں رجسٹرڈ ہے, بیٹا ابھی آٹھویں میں. ہم ان کا بھی ابھی کاشف اقبال والوں نے بلایا تھا, ان میں بھی دو بچے میرے خیال سے نارمل ہیں, دو بچے مائنر ہیں.
تو آچر صاحب یہ بتائیے مجھے کہ ابھی آپ خاندان میں شادیاں کریں گے بچوں کی؟
ابھی تو میڈم اس وجہ سے تو اب میری بیٹی تقریباً 30-35 سی ہو رہی ہے, وہ رشتے دار وہ سارے مطلب کھانا پینا اٹھنا بیٹھنا سب ختم کر لیا, اسی وجہ سے میں ان کو کہہ رہا ہوں بھائی آپ آئیں ٹیسٹ کرائیں. تو وہ کہہ رہے ہیں کہ ہم کوئی بیمار ہیں کیا ٹیسٹ کرائیں, ہم ٹیسٹ نہیں کرائیں گے, اس وجہ سے کوئی رشتہ نہیں دے رہا ہوں ان کو, نہیں کر رہا ہوں.
تو جو آچر صاحب نے بات کی اس سے جو چیز سامنے آتی ہے, یہ پہلی بات تو یہ کہ خاندان کے کئی بچے ان کا انتقال ہو گیا, یہ پتہ ہی نہیں لگا کہ انہیں تھیلیسیمیا ہے اور جس کا علاج ممکن ہے. میں یہاں پہ اور پھر دوسری یہ جہالت کہ ان کا ایک طرح سے بیک آؤٹ کر دیا, سوشل بیک آؤٹ خاندان نے, کیونکہ انہوں نے یہ کہا کہ آپ لوگ ٹیسٹ کروا لیں اپنے بچے کا, کیونکہ میری بچی مائنر ہے تو میں کسی ایسے خاندان میں آدمی سے شادی نہیں کر سکتا جو کہ جو خود بھی تھیلیسیمیا میں مائنر ہو. ہمارے ساتھ ایک فیس بک کے توسط سے ایک مہمان ہیں اس وقت, ڈاکٹر عمر بلو صاحب جو کہ کوٹ ادو میں تھیلیسیمیا سینٹر میں چلا رہے ہیں, کام کر رہے ہیں وہاں پہ. ڈاکٹر عمر آپ کو آواز آ رہی ہے میری؟
جی جی.
اچھا تو ڈاکٹر صاحب آپ نے ابھی یہ بات سنی, کیونکہ اس میں دیکھیں یہ ٹیبوز جو ہے نا, تو آپ کا علاقہ ایک ایسا ہے جو بیکورڈ ہے, تو کیا ان چیزوں سے آپ کو کافی نمٹنا پڑتا ہے ان مسائل سے جس پہ ابھی آچر صاحب نے بات کی؟
جی میڈم, سب سے پہلے تو میں آپ لوگوں کا شکریہ ادا کروں گا کہ آپ لوگوں نے اس اہم ایشو کو اٹھایا اور اس میں انٹرسٹ لیا اور میرے جیسے ڈاکٹر سے آپ نے رابطہ کیا جو کہ انتہائی پسماندہ پاکستان کے علاقے سے تعلق رکھتا ہے, اور میرا تعلق جو ہے وہ تحصیل کوٹہ جو ہے خاندگی کے لحاظ سے بھی یہ پسماندہ ہے, اور اگر فیسلٹیز کے سہولیات کے حوالے سے دیکھے تو یہ پسماندہ علاقہ ہے, اور ہمارے ہاں یہاں 200-200 کلومیٹر کے فاصلے پہ کوئی تھیلیسیمیا کا کام نہیں ہے.
اچھا,
اصل میں یہ بات جو عاطف صاحب کہہ رہے تھے یہ حقیقتا ایسے ہی ہے, کیونکہ ہمارے بہت سارے لوگ جو اس چیز کو سمجھتے نہیں ہیں, جیسے وہ فرما رہے تھے کہ ان کی باقی بچیاں تھیلیسیمیا کی تھیں, تو یہ ضروری نہیں ہے کہ وہ, کیونکہ جب بھی پریگنینسی ہوتی ہے یا ماں باپ دونوں تھیلیسیمیا کیریئر ہیں تو اس حوالے سے جو بچے پیدا ہوتے ہیں ہر پریگنینسی میں یہ چانس ہوتا ہے کہ 25% بالکل نارمل بچہ ہو, اس میں کوئی ایسی کیریئر بھی نہ ہو اور وہ انٹرمیڈیٹ میجر کا بھی نہ ہو, اور 25% چانس ہوتے ہیں کہ تھیلیسیمیا میجر کا بچہ پیدا ہو, اور 50% چانس ہوتے ہیں کہ وہ تھیلیسیمیا کے کیریئر ہو سکتے ہیں. تو اس حوالے سے جو بات وہ کر رہے تھے کہ اگر اس بچی کا بھی ٹیسٹ کرا لیا جائے, اگر یہ کیریئر ہے اور اس کی شادی جس بندے سے کر رہے ہیں تو وہ اگر ان کا ٹیسٹ ہوتا ہے, اگر وہ کیریئر نہیں ہے تو ان کی جو آگے والی نسل ہے یا ان کے جو بچے ہوں گے وہ بالکل نارمل ہوں گے.
جی ہاں, لیکن ان کو تو برادری سے باہر کر دیا نا, ان کو تو ان کا کھانا پینا بند کر دیا ان کے ساتھ اس بات پر, تو برادری نے تو یہی
اصل میں یہ بات جو ہے نا, یہ ہمارے ٹیبیوز جو ہیں, جو ہماری یہاں کے لوگوں کے خیالات ہیں وہ بالکل ان کے خاندگی کے حوالے سے انتہائی پسماندہ ہیں, کہ یہ تھیلیسیمیا کوئی ایسی بیماری نہیں ہے, یہ کوئی انفیکشس ڈیزیز نہیں ہے جو کہ ٹرانسفر ہو سکتی ہے, بلکہ یہ ایک وراثتی بیماری ہے, اور اس میں اگر کزن میرج ہو رہی ہیں اور اس میں پھر یہ بھی ہے کہ اگر وہ
نہیں, ہم نے اس میں بڑی تفصیل سے بات کی ہے ڈاکٹر, ہم نے اس میں بڑی تفصیل سے بات کی ہے, تو میں یہ نہیں چاہ رہی کہ ہم اس کو ریپیٹ کریں, میں صرف یہ جاننا چاہتی ہوں آپ سے کہ کس حد تک ریزینٹمنٹ ہے آپ کے اپنے علاقے میں, کس حد تک لوگ انکار کرتے ہیں ٹیسٹ کروانے سے جب آپ انہیں کہتے ہیں.
جی, اس میں ہمیں بھی بہت زیادہ پرابلم آ رہے ہیں. میں آپ کو چھوٹی سی مثال کوٹ کروں گا کہ ایک فیملی ہے, وہ ہمارے دور کے ریلیٹیو بھی ہیں, میں گاؤں میں گیا, ان کا بچہ تھیلیسیمیا کا تھا, وہ ایکسپائر ہو گیا. تو میں نے انہیں جب کہا کہ آپ شادی سے پہلے ٹیسٹ کروا لیں, تو وہ مجھے, وہاں ایک بزرگ بیٹھے تھے, انہوں نے بڑے غصے میں مجھے کہا کہ ڈاکٹر صاحب آپ ہمارے خاندان کے आपस की रिश्तेदारियां और आपस के ताल्लुक भी खत्म करवाना चाहते हैं। तो मैंने उन्हें समझाने की कोशिश की, भाई ये इस तरह अगर चलता रहा तो आपकी नस्ल खत्म हो जाएगी। अगर आप टेस्ट करवा लेते हैं शादी से पहले, और बच्चा अगर कैरियर है और बच्ची कैरियर नहीं है, तो शादी हो सकती है और आगे आपकी नस्ल चल सकती है और उसमें कोई प्रॉब्लम नहीं आ सकते। क्योंकि हमारे यहाँ ये कजन मैरिज का
बहुत रिवाज है,
मसला है।
ठीक है, मैं यहाँ पे शुक्रिया और आप हमारे साथ रहिए डॉक्टर उमर। आप सबसे बारी बारी बातें होती रहेंगी। डॉक्टर साकिब अंसारी, आप कराची में हैं, जहर एक बड़ा शहर है, तो क्या इसी नौयत का रिजेंटमेंट आपको यहाँ कराची में भी नजर आता है लोगों की तरफ से?
सबसे पहले तो इस प्रोग्राम के अब तक जो सम्राट हैं
जी,
और जो आपने इस वक्त तक जो सक्सेस हासिल की है, जो कामयाबी हासिल की है, उसके कुछ पॉइंट्स को मैं आपसे माजरत के साथ बहुत ही रेस्पेक्टिवली कहूंगा कि नोट करती जाइए, ताकि आपके आज की जब मीटिंग खत्म हो तो जो चंद कॉन्सेंसस स्टेटमेंट्स हैं हम जनरेट कर सकें।
बिल्कुल।
इसमें एक जावेद साहब ने बात कही कि विद द एफर्ट्स, ज्वाइंट एफर्ट्स, सबकी मेहनत से कानून बन चुका है
जी,
सारे सूबों में
जी।
आज इस मजलिस के तहत हम ये अपील करते हैं चारों सूबों की सरकार से कि उसकी इम्प्लीमेंटेशन भी, पहले तो मुबारकबाद देते हैं इतना सेंसिबल काम किया, और फिर उसके बाद वो उनको दे शुड बी अप्रिशिएटेड ऑन दिस पॉजिटिव एक्ट। और फिर उनसे रिक्वेस्ट करते हैं कि प्लीज अगला प्रोग्राम हमारा जब 8 मई के आगे पीछे 8 मई
आलमी दिन के मौके पर बिल्कुल करेंगे,
तो उस दिन ये खुशखबरी हम एक ऑफिशियल को लेंगे गवर्नमेंट के, और वो ये हमें खुशखबरी सुनाए कि अब इसके ऊपर अमल दरामद टिकानामा में अंदराज हो चुका है, जावेद भाई ने कही। तो जावेद भाई के इस पॉइंट को मैं चाहूंगा कि नोट कर लिया जाए कि ये आज की हमारी एक 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 डिमांड है आपके प्रोग्राम के तहत सरकार से
जो,
और मुबारकबाद भी है
सरकार
और पाकिस्तान फेडरेशन को भी मुबारकबाद दे के उन्होंने इतनी एफर्ट की। दूसरा डॉक्टर एनम का पॉइंट कि पाकिस्तान में बोन मैरो ट्रांसप्लांट 75% कामयाबी के साथ किया जा रहा है, जिस तरह से दुनिया में कहीं भी किया जा रहा है, और हमने इटालियन ग्रुप्स के साथ और इंटरनेशनल ग्रुप्स के साथ काम किया, बोन मैरो ट्रांसप्लांट किया, और उन्होंने इंटरनेशनल जर्नल्स में इस बात को पब्लिश किया और एक्सेप्ट किया कि पाकिस्तान में 10 times कम पैसों में, 10 गुना कम पैसों में ट्रांसप्लांट हुआ और रिजल्ट उतना ही अच्छा था जितना इटली में या किसी और कामयाब मुल्क में होता है। तो ये भी आज के दिन का मैसेज है कि पाकिस्तान जैसे तरक्की पजीर मुल्क में भी बोन मैरो ट्रांसप्लांट उतनी ही कामयाबी के साथ किया जा रहा है जितना कि दुनिया में कहीं।
मेरा तो डॉक्टर साहब ये इम्प्रेशन है कि पाकिस्तान में बड़े ही काबिल डॉक्टर मौजूद हैं, और देखिए ना कि कितने सारे जुनूब एशिया के डॉक्टर्स अमेरिका में और यूरोप में काम करते हैं और कितने कामयाब हैं, तो वही डॉक्टर तो आते हैं यहाँ पर भी, तो हमें अपने डॉक्टरों की इज्जत भी करनी चाहिए और उनकी कदर करनी चाहिए, उनकी बात सुननी चाहिए। और डॉक्टर साहब मैं यहाँ ये पूछूंगी आपसे कि अभी इसी
बात को दो इम्पोर्टेंट पॉइंट ऐड कर दूं। डॉक्टर उमर ने जितनी इल्मी बातें रखी हैं, आप यकीन जानिए कि मेरा खून बढ़ गया है इनकी बातों से
जी।
जिस पसमानदा इलाके में बैठ के ये जवान, ये सिपहसालार, ये फौजी जो काम कर रहे हैं हमारा,
बिल्कुल
जो इल्मियत और जो काबिलियत इसकी गुफ्तगु में आपको नजर आई, और जिस लेवल पे बैठ के ये शख्स खिदमात कर रहे हैं, तो मेरे ख्याल में वॉइस ऑफ अमेरिका ने अपने इस प्रोग्राम का हक अदा कर दिया कि डॉक्टर उमर जैसे पसमानदा इलाके में जहाँ पे वो काम कर रहे हैं, और जितनी इल्मियत और जितनी जानकारी और जितनी शऊर बेदार कर रहे हैं वो अपनी आवाम में, तो तीसरी कामयाबी है आज के प्रोग्राम की आपकी कि ग्रास रूट पे आपके जैसे, देखिए ना इतनी इल्मियत इतनी काबिलियत हमारे मेडिकल कॉलेज में ये सब नहीं पढ़ाया जाता जो इन्होंने बोला है, कि इन्होंने तालीम खासतौर पर हासिल की है, इन्होंने इसको रिसर्च किया, पढ़ा है और फिर आगे पढ़ा रहे हैं।
बिल्कुल। और रिजवान गुरमानी साहब का भी नाम मैं ले दूं यहाँ पे, क्योंकि रिजवान गुरमानी साहब ये सेंटर बनाने में शामिल है, और दरअसल फेसबुक पे उन्होंने मुझे मैसेज किया था इस बारे में और डॉक्टर उमर से मेरा तारुफ भी करवाया था। अच्छा डॉक्टर साहब, आप मेरा सवाल ले लीजिए। मैं ये पूछना चाहती हूँ आपसे कि आपने ये जिक्र भी हुआ मेडिट्रेनियन के खत्ते में ये बीमारी है, तो अगर पाकिस्तान में या जनूब एशिया में या साउथ ईस्ट एशिया में हमें ये बीमारी इसलिए नजर आती है कि कजिन मैरिजेस की वजह से, लेकिन जहाँ जहाँ क्रिश्चियनिटी है वहाँ तो कजन मैरिजेस हो ही नहीं सकती, और इसी तरह हिंदुओं में भी नहीं हो सकती, तो इन इलाकों में इस बीमारी की वजह क्या है फिर?
जी देखिए ना जी, क्योंकि बीमारी पठानों में भी साथ ही साथ सिंधियों में भी, महाजरों में भी, पंजाबियों में भी, अगर पंजाबी की शादी पठान से या पठान की सिंधी से या सिंधी की महाजर से होगी और उन सात की आपस में हो रही है,
जी
जो कि कैरियर हैं, जो कि डिजीज कैरी कर रहे हैं
जी,
सो दे विल ट्रांसफर द डिजीज टू द नेक्स्ट स्किन और आने वाले बच्चे में बीमारी ट्रांसफर हो जाएगी.
तो टेस्ट नहीं होता वहाँ पर क्या कोई इन इलाकों में, यूरोप यूरोपियन मुल्कों में टेस्ट नहीं है ये इसका थैलेसीमिया का?
देखिए यूरोपियन पूरे इंग्लैंड में 600 केस हैं
जी
और हम हफ्ते में 600 मरीज देखते हैं.
दुरुस्त.
तो हमारे पास 1,00,000 मरीज है. तो वहाँ तो उन लोगों ने इन्हीं तरीके, अब ईरान ने बड़े खूबसूरती से काबू किया ना, ईरान सऊदिया ये एक सूबे में ईरान में 95, 96, 97 में 300, 350, 400 बच्चे पैदा हुए. उन्होंने लॉ लगा दिया कि शादी से पहले टेस्ट होगा और 6 साल बाद 2001, 2003 में उनके पास 5, 7 और 6 बच्चे पैदा हुए उन सूबों में
जी.
एग्जैक्ट हमारी जैसी, हमारा जैसा माहौल है, हमारा पड़ोसी मुल्क है और उन्होंने ये चीज की. एक और जो आप आ गई शऊर, और मैंने हमने जब ये 5,000 बच्चों का माँ के पेट में फीटस का टेस्ट किया
जी.
और 1,200 बच्चे हमने काते अमल किए, तो हमने इंटरनेशनल जरीदे में इसको पब्लिश किया और उसमें हमने जुमले लिखे, शायद आपके लिए हैरानकुन हो, वॉइस ऑफ अमेरिका के लिए ये बात, कि वी फाइंड 99.7% कॉम्प्लाइंस.
अच्छा.
किसी किस्म के सास ससुर, किसी मौलवी, किसी पादरी ने मना नहीं किया और उन्होंने सबने काते अमल कराया.
अच्छा.
मसला जो इरम ने कहा ऑफिसर दुरुस्त है, आपको उनका माली मसला हल करना होता है. मोहतरमा, हर कोई आपकी जबान समझने लग जाता है, हर कोई सेंसिबल हो जाता है. जाहिल आदमी ज्यादा सेंसिबल लगता है मुझे पाकिस्तान में, तो जिसे पढ़ा नहीं होता, मगर उसका माली मसला हल कर दीजिए. आप एक ऐसा इदारा बना दीजिए जहाँ फ्री में माँ के पेट
करो,
एक ऐसा इदारा बना दीजिए जहाँ फ्री में डोनर और ट्रांसप्लांट हो रहा हो. बिल्कुल ठीक है इरम ने.
डॉक्टर साहब, इसीलिए तो हम आप लोग जैसे, इसीलिए तो आप जैसे लोग हमारे लिए बहुत ही काबिल एहतराम है जो ये काम कर रहे हैं, और आपके भाई खास तौर से यहाँ अमेरिका में बैठ के पाकिस्तान के लिए फिक्रमंद रहते हैं और काम करते हैं. बलोच साहब का जैसे आपने जिक्र किया कि एक दूर अफ्तादा इलाके में इस तरह के काम करें. मैं यहाँ इरम आपसे पूछना चाहूँगी, क्योंकि आप खातून हैं, आपसे ख़वातीन ज़्यादा यानी अपनी बात कर सकती हैं, तो ख़वातीन में टेस्ट कराने के सिलसिले में या अपना इस्कात हमल करवाने के सिलसिले में रिजेंटमेंट होती है या वो तैयार हो जाती हैं इसके लिए, ख़वातीन और उनकी सासें वगैरह?
नहीं, आप तो ये बहुत ही अच्छा क्वेश्चन है आपका. खातिन तो बहुत जल्दी तैयार हो जाती है, बहुत अच्छी तरह हमारी सारी बातें समझती भी हैं, क्योंकि जिन लोगों की फैमिली में ऑलरेडी एक ऐसा बच्चा होता है जिसको हर 15 दिन के बाद वो ब्लड लगवाने ला रही होती हैं और इतना वो खर्चा भी करती हैं उसकी दवाइयों पे, फिर ये कि साथ में कैल्शियम सप्लीमेंट्स वगैरह भी देने होते, उस पर भी अलग खर्चा होता है इन लोगों का, तो वो तो ये बात को बहुत अच्छी तरह समझती हैं. लेकिन हमारा कल्चर ऐसा है कि जो इनके ससुराल वाले हैं और इवन इनके जो हस्बैंड हैं, उनको समझाना बहुत ही मुश्किल काम होता है. काफी तो बहुत अच्छी तरह समझ जाते हैं लेकिन ज्यादातर जो है वो नहीं करते, बल्कि इतनी मतलब एक बहुत ही सैड बात है कि कुछ जो बहुत ही लो एरियाज की खवातीन आई थी, तो उनके जो ससुराल वाले थे, समझे कि बच्चे के दादा दादी, उन्होंने ये कहा कि भाई दादा इस तरह तुम इसको लेके जा रही हो ब्लड पे और ये, इससे बेहतर नहीं है कि तुम इसको खत्म ही कर दो, जब इसको ये क्या तरीका है, मतलब इस तरह तक की लेवल की जाहिलियत है हमारे यहाँ. लेकिन अब ये कि अब काफी अवेयरनेस आ गई है खवातीन में. दूसरा एक और चीज जो आपने कही के जैसे वो आचार्य साहब कह रहे थे कि हमारे सेंटर पे इतने लोग आते हैं जिनको पता लग जाता है कि उनकी बच्ची माइनर है, तो ये कहते हैं जब हम अगले को कहते हैं कि अपना टेस्ट करवाओ, तो वो लोग हमारे बच्चे से कहते हैं कि आपकी बच्ची तो बीमार है तो हम तो उससे रिश्ता ही नहीं करेंगे. तो फिर कहते हैं कि अब हम क्या करें, अब तो हम झूठ बोलने पे मजबूर हो जाएंगे वरना हमारी बच्ची बैठी रह जाएगी.
बिल्कुल सही आपने कहा,
मैंने यही कहा कि इसका भी हल है. मैंने कहा जो आपकी बच्ची की इतनी छोटी सी बात नहीं समझ रहे, वो आगे जाके आपकी बच्ची का क्या हल करेंगे. जो आप उसी से शादी करो जो आपकी बच्ची का ये छोटा पॉइंट समझे, तो ये तो इतनी छोटी सी चीज है. जो बंदा ये छोटी सी बात नहीं समझेगा वो आगे क्या खुश रखेगा आपकी बच्ची को. तो मैं उसको ये कहती हूँ कि आप करो, आप ये नहीं इस बात से आप परेशान नहीं हो कि लोग कहेंगे कि हमारी बच्ची बीमार है.
इरम के जो अगर जैसे कोई प्रेग्नेंट हो खातून ना, तो क्या प्रेगनेंसी के दौरान ये टेस्ट हो सकता है, ये पता लग सकता है कि उस बच्चे को थैलीसीमिया है या नहीं है जो बच्चा पैदा होगा?
जी, डेफिनेटली جی ڈیفینیٹلی سر ہمیں پتہ لگ گیا کہ دونوں ماں باپ کیریئرز ہیں مائنرز ہیں تو 10 to 12 weeks میں آپ کا سیریس ٹیسٹ ہوتا ہے کوریونک ولس سیمپلنگ اس میں حامل عورت کے پیٹ سے تھوڑا سا لے کے ولس سیمپل لیتے ہیں پلاسینٹا کا اور پھر اس کو ٹیسٹ کرتے ہیں اگر آنے والا بچہ میجر ہوتا ہے جیسے انہوں نے بتایا کہ ہر پریگنسی 25% چانس ہوتا ہے کہ میجر بچہ ہو تو اس کو ابارٹ کروا دیتے ہیں اور یہ کہ 120 days سے پہلے ابارشن کروا دیتے ہیں تو ایک میڈیکل ابارشن ہے اور وہی جو ساکر نے کہا کہ اس پہ کسی کو اعتراض بھی نہیں ہوتا کیونکہ آپ ایک طرح سے اس فیملی کے لیے ایک اچھا کام کر رہے ہیں کہ وہ فیملی ساری عمر تکلیف میں نہیں رہے گی اور دوسرا جو آنے والا بچہ ہے اس کو بھی آپ دیکھیں کتنی تکلیف ہوتی ہے آپ کبھی
ساری زندگی بیچارہ بچہ
بچوں کو مطلب بلڈ ٹرانسفیوز ہوتا ہے تو ہر 15 days کے بعد ان کو وین میں بلڈ لگتا ہے پھر پورا دن ان کا لگ جاتا ہے ٹرانسفیوژن میں اور جو لوگ پمپس لگاتے ہیں وہ اسکن میں ان کا پمپ لگتا ہے آئرن نکالنے کے لیے تو ایک پورا ایک سمجھے معیشت پہ بھی بہت بڑا اس کا ایک بوجھ ہے اور دوسرا فیملی کے لیے اس بچے کے لیے سب کے لیے بہت ہی سمجھے کہ بہت سیڈ اور بہت ان کی زندگی سمجھے بہت چینج ہو جاتی ہے ویرن ہو جاتی ہے
درست میں یہاں پہ بلکہ ارم اقبال صاحب کی محمد اقبال صاحب کی آواز تھوڑی سی میرے پاس ہے آپ کے سینٹر کو جنہوں نے بنانے والے جو ہیں اور میں یہ چاہوں گی کہ تھوڑا سا کیونکہ جس طرح انہوں نے اپنے بچے کے بارے میں بات کی ہے اور پھر اپنے مشن کے بارے میں تو مختصر ان سے ہم کوشش کر رہے تھے انہیں لائیو بھی لے لیں مگر وہ ہم مل نہیں سکے تو ان کی ریکارڈڈ ہم سنتے ہیں.
کاشف کی پیدائش کے 1.5-2 months بعد کاشف بیمار سا رہنے لگا, اس کو ماں کا دودھ نہیں پیتا, سفیدی پیلا پڑنے لگا. ڈاکٹر صاحب ہم سے کہہ رہے ہیں اب دونوں میں ابھی تھیلیسیمیا مائنر ہے, آپ کا بچہ تھیلیسیمیا میجر کا پیدا ہوا اور تھیلیسیمیا میجر کا مطلب اس کے جسم میں بلڈ بنانے کی مشین نہیں ہے, بلڈ کھانے کی مشین ہے. جب تک یہ بچہ زندہ رہے گا اس کو بلڈ لگتا رہے گا. ڈاکٹر نے کہا کہ آپ اس کا ٹرانسپلانٹ نہیں کر سکتے. اب کاشف 16 کا ہو رہا ہے نا, کاشف کو 16 میں اتنا بلڈ لگا کہ اس کی باڈی میں آئرن بہت بڑھ گیا, تو اس کا آئرن بہت شوٹ کر گیا, 140 سے اس کا آئرن چلا گیا 7700. وہ مجھ سے کہتا ابو ایک ٹکٹ لا دو 1 pound کا لائٹ, تو میں نہیں لا کے دیتا. کہنا کہ کاشف کیا کرو گے تم, میرا ٹکٹ نکلا لاٹری کا, اتنا بڑا تھیلیسیمیا سینٹر بناؤں گا. یہ بغیر ریکارڈنگ بھی تھی میرے پاس, وہ اس کی خواہش تھی. کاشف کو اب ایک وقت ایسا آیا کہ اس کو خون جلی جلی لگ رہا تھا, 6 bottles, 8-8 bottles. اس کا 7700 سے آئرن کراس کر کے 11,000 چلا. آپ کیا کریں گے, غبارے میں کتنی ہوا بھریں گے آپ, غبارے میں پھٹ جانا ہے نا. میں نے کاشف کیا نا ایک تکلیف کا موت دیکھی, اس کا میں نے دل پھٹتے دیکھا ہے, اس کی میں نے آنکھ ناک سے خون کی دھار نکلتے دیکھی اور ایسی موت ہو گئی.
1996 15 March کاشف ہم سے جدا ہوئی.
کاشف اقبال تھیلیسیمیا سینٹر جس بچے کے نام سے ہے, آج بچہ دنیا میں نہیں ہے, بیٹا ہمارا اس دنیا سے آج گئے ہوئے 22 ہو گئے. میں خود بھی آج 60 کا ہو گیا, 22 سے جدو جہد کی. آج ہزاروں لاکھوں کروڑوں بچوں کی زندگی کا سبب اس کاشف کو اللہ نے بنایا. میں سوچتا ہوں کہ یہ ایک اللہ اپنے بندوں سے کام لیتا اور وہ لوگوں میں چنتا ہے اپنے بندے, اس میں ایک کاشف بھی تھا, اس کے وسیلے سے ہم بھی.
شکریہ ادا کروں گی میں, بہت سننا تو ہمارے لیے مشکل ہے, تو میں امیجن کر سکتی ہوں کہ ماں باپ جو گزرتے ہیں ان پہ کیا ان محسوس کرتے ہوں گے. لیکن اقبال صاحب نے شیئر کیا اپنے اس جذبے کو اور اپنے اس دکھ کو, بہت آپ کا شکریہ اقبال صاحب. میں یہاں پر ڈاکٹر سے زیادہ میں چاہوں گی کہ جو ہمارے جاوید صاحب ہیں, کیونکہ عام آدمی کی حیثیت سے وہ زیادہ بہتر شاید اس کو ایکسپلین کر سکیں گے, وہ کام کرتے رہے ہیں والدین کے ساتھ. جاوید صاحب, اس میں کیا عمر کے ساتھ ساتھ آپ کو بچوں کی حالت زیادہ خراب ہوتی نظر آتی ہے؟ میڈیکل کے لحاظ سے نہیں, آپ پیرنٹس کے ساتھ کام کرتے ہیں, مجھے بتائیے. اور کیا اس میں ایکسپیکٹنسی کیا ہے, متوقع عمر کتنی ہے ان بچوں کی جو کہ تھیلیسیمیا کا شکار ہو جاتے ہیں؟
یہ بڑا اچھا سوال ڈاکٹر صاحب آپ کا. میں پہلے تو ایک جو ڈاکٹر عمر کی جو بات تھی کوڈ ابدو کی, اور جو پریشانیاں اور جو پرابلمز ان کو آتے ہیں سی وی ایس کروانے کے لیے, مائنر کو چیک کرنے کے لیے, مائنر کو پتہ کرنے کے لیے, وہ کراچی میں بھی ہے. ہمارے سینٹرز کے بچے کے والدین جو ہیں ان بچوں کو باقاعدہ چھپاتے ہیں گھروں میں, کہتے نہیں جی یہ کوئی بیماری نہیں ہے, تو ایسے ہی ہے, یوں ہی ہے, مطلب بظاہر نہیں کرتے ہیں اپنی فیملی کے اندر بھی.
اچھا,
یہ تو ایک بہت بڑا مسئلہ ہے. اس کو تو مطلب یہ ہے کہ لوگوں کی آگاہی جب تک نہیں ہوگی کہ بھائی یہ بچہ خدا نخواستہ آپ کی وجہ سے نہیں پیدا ہوا ہے, ये बच्चा उस वजह से पैदा हुआ है कि आप दोनों की शादी गलत हुई है। अगर आइंदा भी अगर आप ये करते रहे तो फिर तो ये बच्चे पैदा होते ही रहेंगे आपके खानदान के अंदर, ये तो इनको रोकना जरूरी है। और जहां तक आपका सवाल था कि माँ बाप के साथ परेशानी क्या है या अब इनकी एज क्या है, तो ये तो पहले आज से तकरीबन मैं समझता हूँ कि जब हमने सेंटर स्टार्ट किया था उस वक्त बच्चों की उम्र जो है वो 3 एज तक हुआ करती थी, 18 साल, 19 साल, 17 साल, इस तरह के बाद जो है वो बच्चा एक्सपायर रहता है। लेकिन माशाल्लाह आज जो है इन बच्चों की उम्रों में बहुत ज्यादा इजाफा हुआ है, बच्चे 40 साल के भी हुए हैं, आपस में इन्होंने शादियां आपस में सुधार दी है कि अगर वो मेजर है उसने नॉर्मल से शादी की है तो उन्होंने बाकायदा अच्छी खासी जिंदगी अच्छी खुशी जिंदगी गुजार रहे हैं। मेरे सेंटर पे एक बच्ची ने डबल PhD किया हुआ है, आज माशाल्लाह वो बेहतरीन लाइफ अपनी गुजार रही है, अपनी प्रोफेशनल लाइफ भी गुजार रही है। तो लाइफ का जो रेशियो है वो बहुत बढ़ गया है पहले के मुकाबले में। इसकी वजह ये कि पहले जो है और आयरन सोल्यूशन थेरेपी के अंदर बहुत प्रॉब्लम थे, अब जो है माशाल्लाह जदीद दौर के अंदर नई नई दवाइयां आ रही हैं जो भी होती है और साथ साथ जो है वो इंफ्यूजन पंप के साथ भी दी जाती है आयरन निकालने के लिए। तो मेन जो प्रॉब्लम है वो आयरन है, और अगर बॉडी में आयरन इनका अगर 1000 रहता है तो समझ लीजिए कि ये बच्चा बहुत अच्छी जिंदगी गुजारेगा और काफी लंबी उम्र इसकी होगी।
बिल्कुल।
और
अच्छा हमारे
सवाल के
जावेद साहब हमारे पास
सवाल आता है, थोड़ा सा मैं ये भी क्लियर करूं कि ये वाकई बड़ा महंगा इलाज भी है। इलाज तो क्या है, मतलब ये कि महंगा है उस बच्चे की जिंदगी को प्रोलॉन्ग करना, ये हंसी खुशी जिंदगी देना। सबसे मेन चीज तो जो है वो ब्लड ट्रांसफ्यूजन है, ब्लड का मुहैया करना, ब्लड लेकर आना, ये भी एक बहुत बड़ा मसला है हमारे इन तमाम सेंटर्स के लिए। हम मुख्तलिफ इंस्टीट्यूट में कॉलेजेस में करते हैं जाके ब्लड कैंपिंग, वहां से हम लेकर आते हैं
जी।
हमें अल्लाह का शुक्र है कि
हमारे पास अब बिल्कुल वक्त खत्म हो रहा है जावेद साहब, वक्त खत्म हो रहा है हमारे पास। तो मैं उमर साहब बहुत देर से खामोश है। उमर साहब बहुत मुख्तसरन मुझे बताइए कि क्या अपील करना चाहेंगे आप अपने इलाके के मरीजों से, आसपास के कोटद्दू के लोगों से? डॉक्टर
मैडम, मैं सबसे पहले तो आपके प्रोग्राम के तवस्सुस से गवर्नमेंट ऑफ पंजाब से और गवर्नमेंट ऑफ पाकिस्तान से गुजारिश करना चाहता हूं कि जैसे ये फरमा रहे थे कि डॉक्टर साहबान कि हमें एक मैसिव कैंपेन चलानी चाहिए, लोगों को आगाही प्रोग्राम आगाही मुहिम में चलानी चाहिए और उसमें प्रोग्राम में हमें बताना चाहिए लोगों को कि एक तो शादी से पहले कि आप टेस्ट जरूर कराएं आगे आने वाली नस्ल आपकी बच सके, और दूसरा मेरा जो सबसे इम्पॉर्टेंट जो यहाँ मैं फेस कर रहा हूँ कि हम अपनी मदद आपके साथ ये सारा कुछ कर रहे हैं, और जिस तरह जावेद साहब फरमा रहे थे कि ये इंतहाई महंगा इलाज है क्योंकि ब्लड लगा देना इतना बड़ा प्रॉब्लम नहीं है, वो लग जाता है दोस्त भी हमारे आ जाते हैं ब्लड भी देते हैं, लेकिन ब्लड बार बार लगने से जो आयरन ओवरलोड हो जाता है, आयरन चिलेशन थेरापी इंतहाई महंगी है और हमारा ये इलाका इंतहाई गरीब इलाका है जो कि लोग अफोर्ड नहीं कर सकते। तो गवर्नमेंट ऑफ पंजाब और पाकिस्तान से मेरी अपील रहेगी कि आप बराए मेहरबानी हमें ऑन करें और हमारे बच्चों का कम अज कम जो चिलेशन थेरापी है और उनका जो सेकेंडरी इलाज है ब्लड के अलावा, तो वो हमारे इलाके के लोगों की हेल्प करें और इन बच्चों का इलाज प्रॉपर तरीके से होना चाहिए। सबसे पहले तो मैं अपील करूंगा कि अगर बोन मरो ट्रांसप्लांट हो जाए तो हम बहुत सारे बच्चों की हम नॉर्मल लाइफ सिक्योर कर सकते हैं। अगर बोन मरो ट्रांसप्लांट जिस तरह यहाँ महंगा है, अगर वो नहीं अफोर्ड कर सकती गवर्नमेंट, कम अज कम हमें इतना हमारे सेंटर को ऑन करें, हमारे लोगों की हेल्प हमारे लोगों को हेल्प आउट करें और आयरन चिलेशन थेरापी और उनका इलाज हमें और हर बच्चे को ये मुहैया किया जाए जिस तरह मैं उनको एडवाइस कर देता हूँ और जितना हो सकता है हम दोस्तों की मदद से कर सकते हैं।
लेकिन एक ही जाहिर है उसकी एक लिमिट है। बिल्कुल आप उमर साहब आपने सही फरमाया। अगले प्रोग्राम में मेरा ख्याल है ये बात यकीनी है कि हम गवर्नमेंट के ऑफिशियल्स को मदद करेंगे, सिर्फ सूबाई नहीं बल्कि विफाक से, ताकि हम इस पर ज्यादा बात कर सकें। लेकिन बिल्कुल अब चंद यानी तकरीबन एक मिनट भी बाकी नहीं है, आप मुझे क्विकली डॉक्टर साकिब अंसारी आप कुछ कहना चाहें 30 सेकंड में। डॉक्टर साकिब अंसारी
भैया और जो भी लोग प्रोग्राम में शरीक हुए उनका बहुत शुक्रिया, आपका बहुत शुक्रिया। हमने बहुत अच्छी बातें कर ली है, मुझे कोई गुफ्तगु हमने तमाम टॉपिक तकरीबन कवर कर लिया, बहुत शुक्रिया।
अच्छा तो इरम आपको कुछ कहना है?
बस मैं दो चीजें कहूंगी. एक तो ये कि आपने कहा था ना कि इन लोगों की लाइफ एक्सपेक्टेंसी कितनी है, तो माशाल्लाह ये बच्चे अब बहुत अच्छे चल रहे हैं. इनका हम लोग एंडोक्राइन कार्डियक हर चीज हम लोग इनकी मॉनिटर करते हैं. अभी बहुत कॉस्टली है, अगर गवर्नमेंट हमारे साथ तावन करेगी तो हम इनकी लाइफ एक्सपेक्टेंसी इससे भी ज्यादा लेके जा सकते हैं. और एक और चीज जो मैं कहूंगी, हमारे यहाँ अभी रिसेंटली ये हुआ कि दो थैलेसीमिया मेजर ने आपस में शादी करी, तो ये भी एक बहुत ही अच्छी खुशाइन बात है. इन्होंने भी ये कि उन्होंने आपस में तैयार कर लिया कि वो बच्चे अडॉप्ट करेंगे.
अच्छा अच्छा, अब बच्चे पैदा नहीं करेंगे. बहुत शुक्रिया डॉक्टर इरम. हम इसको कंटिन्यू रखेंगे इस गुफ्तगू को, क्योंकि हमारे प्रोग्राम का वक्त खत्म हो रहा है. डॉक्टर साकिब अंसारी, डॉक्टर इरम हसन और जावेद कायम अली साहब और हमारे एक नए मेहमान डॉक्टर उमर बलोच साहब हमारे साथ थे. शहनाज अजीज को और फायजा बुखारी को इजाजत दीजिए. खुदा हाफिज.
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے. ایسے میں جب کرہ ارض پر درجہ حرارت بڑھ رہا ہے, ماہرین کا کہنا ہے کہ ہمیں ایسے خام ایندھن کو جلانے سے گریز کرنا چاہیے جس نے صدیوں سے انسانی تہذیب کو قوت بخشی ہے. اب وقت آ گیا ہے کہ اب دوبارہ قابل استعمال توانائی کی طرف جایا جائے. اس انقلابی تبدیلی میں کچھ فاتح ہوں گے اور کچھ کو نقصان کا سامنا کرنا پڑے گا. وائس آف امریکہ کے لیے اسٹیو پاراگونا ریاست میساچوسٹس کے شہر ہالیوکے گئے. یہ ایک ایسا چھوٹا سا شہر ہے جہاں توانائی کے ذرائع میں جوہری تبدیلی آ رہی ہے. بتا رہے ہیں اسد حسن.
کلینسے کے کوئلے کے پلانٹ کے ایک سابق ورکر ہیں. 3 اشروں تک کے انہیں ہولیوک میساچوسٹس میں ماؤنٹ ٹام کول فائر پاور پلانٹ پر اپنے مرمتی ہنر سے خدمات فراہم کی. یہ ایک چھوٹا سا قصبہ ہے جہاں ملے ہیں اور جس میں پورتوریکو سے نقل مکانی کر کے آنے والی کمیونٹی بڑی تعداد میں موجود ہے. روزا گنزالے نے ماؤنٹ ٹام کو بند کرنے کا ارادہ باندھا اور اس کی 2 وجوہات تھیں. یہاں سے خارج ہونے والی گرین ہاؤس گیسیں جو گلوبل وارمنگ میں بھی اپنا حصہ ڈال رہی تھیں, اور دوسرے فضائی آلودگی جس سے علاقے کے اندر دما یعنی سانس کی بیماری میں شدت آ رہی تھی. وہ کہہ رہی ہیں کہ میں ذاتی طور پر اس سے متاثر ہوں. سال میں 5 مرتبہ مجھے ہسپتال داخل ہونا پڑا اور مجھے اس نے بری طرح متاثر کیا ہے. اور یہ صرف میرے ساتھ نہیں ہوا, کمیونٹی کے اندر بہت سے بچوں کو دمے کا مسئلہ ہے. گونزالے کوئلے سے توانائی تیار کرنے کا یہ پلانٹ بند کرنے کے لیے مہم کا حصہ بنی تاکہ یہاں ہوا کو صاف بنایا جا سکے کہ کمیونٹی صاف ستھرا سانس لے سکے. لیکن وہ جانتی تھیں کہ اس سے پلانٹ پر موجود ورکرز نوکریوں سے ہاتھ دھو بیٹھیں گے. وہ کہہ رہی ہیں مجھے اس بارے میں کافی فکر تھی کیونکہ میں خود اس تکلیف سے گزر چکی تھی. یہ آسان نہیں ہے کہ آپ کے پاس ایک اچھی مستحکم ملازمت ہو اور اچانک وہ ختم ہو جائے, یہ اچھا نہیں ہے. وہ کہتی ہیں کہ انہیں ایک ویئر ہاؤس میں 8 سال کی ملازمت کے بعد نوکری سے ہاتھ دھونا پڑے تھے. یہی وجہ ہے کہ انہوں نے اور ان کی مہم نے ورکرز کے ساتھ مناسب سلوک پر زور دیا تھا, لیکن کلینزے کے بقول ورکرز اس بات سے خوش نہیں تھے. ورکرز چاہتے ہیں کہ تبدیلی اگر آئے بھی تو آہستہ آہستہ, آج بھی ان کے ہاتھ میں آ رہی ہے. لیکن نوشتہ دیوار سب کے سامنے تھا. جوناتھن پور این جی کمپنی کے ساتھ وابستہ ہیں جو ماؤنٹ ٹام کے پلانٹ کی مالک ہے. وہ کہتے ہیں کہ کوئلے کا پرانا کارخانہ بدلتے ہوئے حالات کا مزید مقابلہ نہیں کر سکتا. جوناتھن پور کہہ رہے ہیں کہ نفع بخش کاروبار خام ایندھن سے صاف توانائی کی طرف جا رہی ہیں, لہذا لاگت کے اعتبار سے یہ بات قابل فہم نہیں ہے کہ اس کوئلے کے کارخانے کو مزید چلایا جائے. لہذا این جی کمپنی جو یہ پاور پلانٹ چلا رہی تھی بند ہو گئی اور پھر ایک عرصے کے بعد نئے روپ میں سامنے آئی. پورا نظام سولر یعنی شمسی توانائی میں تبدیل ہو گیا. کمپنی سے وابستہ جوناتھن پور کہہ رہے ہیں کہ نیو انگلینڈ میں سولر انرجی پر چلنے والا یہ پہلا پروجیکٹ ہے. ہمارا خیال ہے کہ بہت بڑے منصوبوں میں سے ایک. آپ جو یہاں دیکھ رہے ہیں بجلی کا یہی مستقبل ہے. روزا گنزالے کہتی ہیں, جب میں نے سولر پینلز کے بارے میں جانا مجھے بہت حیرت ہوئی اور میں بہت خوش تھی. میرا دما بھی اب ٹھیک ہے. آلودہ کوئلے سے صاف شمسی توانائی تک, یہ وہ چیز ہے جس کے لیے مہم شروع کی گئی. ماؤنٹ ٹام جب بند ہوا تو اس پر 28 ورکرز کام کر رہے تھے, ایک وقت میں 80 بھی تھے. کچھ نے ریٹائرمنٹ لے لی، درجنوں ورکرز ایسے تھے جن کی تنخواہوں میں کمی ہوئی اور کئی سہولتوں سے محروم ہوئے۔ کلینزے کہہ رہے ہیں کہ بعض لوگوں کے لیے بہت تکلیف دہ ہے جو اچھے پیسے بنا رہے تھے، اور بعض اعلیٰ ہنر مند ورکرز بھی تھے۔ ان کے نزدیک یہی تبدیلی ہے۔ ہم کہا کرتے تھے کہ کول از کنگ، یعنی کوئلہ بادشاہ ہے، لیکن وہ اب بادشاہ نہیں رہا، اور میں سمجھتا ہوں کہ جو کچھ اب ہے وہی ایک بہتر چیز ہے۔ میساچوسٹس میں کوئلے کے پلانٹ بند ہو گئے ہیں اور صاف توانائی سے متعلق روزگار میں اضافہ ہو رہا ہے اور شہر کی معیشت بہتر ہو رہی ہے۔ تبدیلی کا عمل تکلیف دہ تھا، لیکن معاشی امور کے ماہرین کا کہنا ہے کہ اس عمل سے فائدہ زیادہ لوگوں کو ہوا ہے، نقصان کم کو۔ سٹیو بیراگونا کی رپورٹ کے ساتھ اسد حسن، وائس آف امریکہ، واشنگٹن۔
صدائے جہاں، وائس آف امریکہ اور ریڈیو نیوز نیٹورک کی مشترکہ پیشکش۔ ہمیں امید ہے آپ ہمارا یہ پروگرام باقاعدگی سے سنتے ہیں۔ رائے دیجیے، ای میل ایڈریس آپ کو بتاتے ہیں sejradio@voanews.com، اور خط لکھنے کے لیے ہمارا پتہ ہے، پروگرام صدائے جہاں، پوسٹ باکس 1399، اسلام آباد۔